والی نسلیں تیرے عشق ہی میں مچلے انہیں نیک تم بنانا مدنی مدینے والے.
الحمد للہ رب العالمین والصلاۃ والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ الصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ. فرمان مصطفیٰ صلی اللہ تعالیٰ علیہ وسلم ہے، جبرائیل علیہ السلام نے مجھ سے عرض کی، رب تعالیٰ فرماتا ہے، اے محمد کیا تم اس بات پر راضی نہیں کہ تمہارا امتی تم پر ایک سلام بھیجے، میں اس پر 10 سلام بھیجوں. صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد. ہمارا پروگرام ہماری نسلیں یہ جاری ہے، کئی موضوع آپ کے ساتھ ڈسکس ہو چکے. آج بھی جو موضوع ہے یہ حساس یعنی سینسیٹیو ٹاپک ہے. حقیقت یہ ہے کہ سنجیدہ بھی موضوع ہے اور آپ کی خاص توجہ اس موضوع کے لیے درکار ہے، کیونکہ ہمارا جو ماسٹر ٹاپک ہے وہ ہماری نسلیں ہیں. ظاہر ہے کہ ہماری نسلیں ہمارے گھر میں ہی پروان چڑھتی ہیں اور پھر باہر کے ان کے اثرات اور معاملات وہ ایک جدا نوعیت کے ہوتے ہیں. بندہ شادی کرتا ہے، شادی کے بعد نیت یہی ہوتی ہے، ارادہ یہی ہوتا ہے کہ خوشیوں بھری ایک نئی زندگی، ایک اچھی زندگی شروع کریں گے. پھر اسے اللہ تعالیٰ ایک اولاد عطا کرتا ہے اور اولاد اس کی زندگی میں اس کی خوشیوں کو، اس کی راحتوں کو دوبالا کر دیتا ہے. یا پہلے تھوڑا غم اور پریشانی بھی ہو تو اولاد کے آنے سے اس کو ایک راحت، ایک سکون نصیب ہوتا ہے، آنکھوں کو ٹھنڈک ملتی ہے، ایک نیا ویژن ملتا ہے، ایک نئی جہت ملتی ہے، نئی سمت ملتی ہے کہ میں اس طرح مطلب اپنی اولاد کے لیے کچھ کروں. اور پیچھے بعض اوقات میاں بیوی کے آپس کے ڈسپیوٹ اور معاملات چل رہے ہوتے ہیں، ایک طرف اولاد بڑی ہو رہی ہوتی ہے، دوسری طرف دونوں کے جھگڑے بڑھ رہے ہوتے ہیں اور نوبت بدقسمتی کے ساتھ طلاق تک پہنچ جاتی ہے. یہ جو میاں بیوی کا جو جھگڑا ہے نا، آپس میں لڑائی، میں آپ کو اس کے تعلق سے ایک بڑی ہی سبق کاموز اور بڑی مطلب کہ غور کرنے والی میں آپ کو ایک حدیث سناتا ہوں. آپ حدیث سنیے اور غور کیجئے کہ یہ معاملہ جو ہو رہا ہوتا ہے میاں بیوی کے درمیان کیا بڑی یہ اسپیشلی جو میاں بیوی ہیں یا جن کی شادیاں ہو رہی ہیں، ہو گئی ہیں، سارے غور کریں، نئے یا پرانے، سب کے لیے میں یہ حدیث سنا رہا ہوں. حضرت سیدنا جابر رضی اللہ تعالی عنہ نبی اکرم صلی اللہ تعالی علیہ وسلم سے روایت فرماتے ہیں، اللہ کے رسول صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا، ابلیس لعین پانی پر اپنا تخت بچھاتا ہے، پھر مختلف اطراف عالم دنیا بھر کے میں اپنے لشکر بھیجتا ہے، ان لشکروں میں ابلیس کے سب سے زیادہ قریب درجہ اس کا ہوتا ہے جو سب سے زیادہ فتنہ مچاتا ہے. اس کے بعد ایک لشکر واپس آ کر اس کو کہتا ہے، اب کار گزاری دے رہا ہے کہ میں نے فلاں فلاں فتنہ کیا. ابلیس کہتا ہے تو نے کچھ بھی نہیں کیا. پھر ایک اور آ کر کہتا ہے میں نے ایک آدمی کو اس وقت تک نہیں چھوڑا جب تک اس کے اور اس کی بیوی کے درمیان جدائی نہیں ڈال دی، یعنی ایسے حالات پیدا کر دیے کہ بس اب یہ جدا ہوئے کہ ہوئے، لڑائی اور آپس میں نا اتفاقی. تو جب اس نے اپنی یہ بات بیان کی تو ابلیس اسے اپنے قریب کرتا اور کہتا ہے تو کتنا اچھا ہے، اور اس سے اپنے ساتھ چمٹا لیتا ہے. اس کو امام مسلم وغیرہ نے بھی روایت کیا ہے. یہ جو میاں بیوی کے جو جھگڑے ہیں نا، اس کے فوائد تو ہے نہیں سوائے نقصان کے. اور جن آپ کو تو خیر اس کا نقصان جو ہوتا ہونے کا ہوتا ہے، لیکن بیسیکلی یہ غور کریں نا، تو یہ آپ کا آپس کا صرف درمیانی مسئلہ نہیں ہے میاں بیوی کا، حقیقت اس میں ایک تیسرا فرد بھی ہے جو آپ کی اولاد ہے. اور دیکھا جائے تو سب سے زیادہ نقصان اور دور تک جو شخصیت یا جو فرد متاثر ہو رہا ہے، افیکٹڈ ہو رہا ہے، وہ آپ کا اپنا بچہ ہے، آپ کی اپنی اولاد ہے. اس کی زندگی گویا کہ ایک طرح سے محرومی کا شکار ہو جاتی ہے. اور گویا کہ یہ ہماری نسلوں میں سے یہ ایک، جو سمجھے پورے باغ میں سے یہ کلی ہے جو ابھی پوری طرح کھلتی بھی نہیں ہے، اور اس کے مرجھانے کے دن شروع ہو جاتے ہیں. ماں باپ الگ ہو گئے نا، بچوں کے لیے ایک نفسیاتی صدمہ ہے، کیونکہ اب وہ ماں باپ کا پیار اور شفقت ایک ساتھ نہیں پا سکتا. طلاق سے جو ہماری نسلیں برباد ہوتی ہیں، جو ہمارے بچے برباد ہوتے ہیں، بچوں کا جو نقصان ہو رہا ہوتا ہے، میں اس پر آپ کی آج توجہ چاہوں گا کہ آپ تو آپس میں لڑ لیں گے اور بدقسمتی کے ساتھ آپ لڑ کر الگ ہو جائیں گے. یہ اگرچہ جائز ہے طلاق، مگر یہ ناپسندیدہ ہے، اور اس کی بعد پھر صورتیں الگ الگ بنتی ہیں طلاق کی. بہت ناپسندیدہ عمل ہے یہ طلاق، اور کیونکہ اس کے نقصانات بھی بہت زیادہ ہیں پورے خاندان اور فیملی پر. لیکن چونکہ ہمارا ٹاپک شروع سے ہی ایک اولاد اور ہماری نسلیں رہا ہے، اس لیے میں اس کو اس پیرائے میں رکھنے کی کوشش کروں گا. اور یہ بات یاد رکھیے گا کہ طلاق سے ہو سکتا ہے کہ شوہر کو صدمہ ہو، بیوی کو بھی صدمہ ہو، لیکن آپ دونوں کے صدمے جو ہے نا ایک عارضی ہیں. جب آپ کی شادی ہو جائے گی، آپ اپنا دوسرا گھر بسا لیں گے، تو ہو سکتا ہے کہ آپ کے یہ صدمے صدمے نہ رہے، بھول جائیں. ایک فرد ہے جس کا یہ صدمہ عارضی نہیں ہے، اس کا یہ صدمہ مستقل ہے، وہ فرد آپ کی اولاد ہے. وہ ماں کے پاس رہے تو باپ سے دور ہے، باپ کے پاس رہے تو ماں سے دور ہے. اس کی زندگی انتہائی پریشان اور بہت پریشان ہو جاتی ہے. تو آج ہمارے موضوع کو سمجھنے کی کوشش کیجیے گا کہ میں آپ کی اولاد کا مستقبل کس طرح برباد ہوتا ہے طلاق کی وجہ سے، اور کس طرح وہ افیکٹڈ ہوتا ہے. یعنی ماں باپ کو اپنی اولاد سے بہت محبت ہوتی ہے. حدیث پاک میں آتا ہے اولاد کی خوشبو جنت کی خوشبو ہے. تو آخر آپ اپنی اولاد کے لیے کمپرومائز کیوں نہیں کر لیتے؟ کیا اب آپ کی اولاد اجڑ جائے گی؟ اولاد کہیں کہ نہیں رہے گی. میں انشاءاللہ تعالی آپ کو ترتیب کے ساتھ میں عرض کرتا ہوں کہ جب آپ کی آپس میں خدا نہ خواستہ طلاق ہو جاتی ہے، تو بچوں پر کون کون سی کیفیات آتی ہیں. بچے جو طلاق شدہ ماں باپ کی جو اولاد ہوتی ہے نا، ان کی میں آپ کو کیفیات کچھ بیان کرتا ہوں، کچھ کم کچھ زیادہ، کسی کو کسی کیفیت غلبہ ہوتا ہے. بعض اوقات ان کیفیات میں کسی کو کیفیت نہیں بھی ہوتی، کسی کو ہوتی بھی ہے. ایسا نہیں ہوتا کہ سب کے سب کیفیتیں، سب کے سب صورتیں ایک بچے میں آ جائیں، نہیں، کسی میں کم، کسی میں زیادہ، کسی میں آتی ہیں، کسی میں نہیں آتی ہیں. مثال کے طور پر ان کیفیتوں میں ایک کیفیت جو ہے نا، وہ یہ ہے کہ اولاد خود کو ٹھکرایا ہوا سمجھتی ہے. ارے وہ بالکل اپنے آپ کو بے ترتیب ہو جاتی ہے نا وہ، کہ کہاں جائے. پھر ایک اس کی کیفیت لکھی گئی ہے کہ ان میں یہ خواہش بڑھ جاتی کہ کوئی انہیں اپنائے، یعنی انہیں کہیں نہ کہیں مسنگ نظر آ رہی ہوتی ہے. اور یہ ہے دیکھیں ڈس بیلنس ہو گیا نا، یا تو ماں کے پاس ہے تو والد کا بیلنس آؤٹ ہو گیا، یا تو والد کے پاس ہے تو ماں کا بیلنس آؤٹ ہو گیا. ڈس بیلنس تو یہ ہے، اور اسے یہ ہمیشہ ڈر لگا رہتا ہے. اور وہ کہتا ہے کہ وہ خود کو قصوروار بھی سمجھتا ہے کہ میں کیا میری وجہ سے گھر ٹوٹ گیا، یا خود کو یہ ہمیشہ سوال کرتا تھا کہ میرا کیا قصور تھا. ہماری جو سوسائٹی کا جو ماحول ہے نا وہ اتنا نہیں ہے. میں نہیں کہتا کہ ماضی میں طلاقیں نہیں ہوتی تھیں، لیکن اب بہت حالات بدل چکے ہیں، سچویشن تبدیل ہو گئی ہے، اور بچوں کی نفسیات میں بھی کافی تبدیلی آئی ہے. پھر اسے کہنے بولنے سننے والے بہت لوگ ہیں. پھر مثال کے طور پر جب طلاق ہو جاتی ہے تو بچہ جب کسی طرف بھی ہوتا ہے آس پاس پڑوس میں، اس کے دوست پوچھیں گے یا تمہارے ماں باپ کو طلاق ہو گئی، تمہارے ماں باپ کو طلاق ہو گئی، تمہاری امی نے ابو کو چھوڑ دیا، تمہارے ابو نے امی کو چھوڑ دیا. یہ باتیں جب آپ کا بچہ سنے گا اور آپ کے بچوں کے کانوں میں جب یہ باتیں جائیں گی، آپ بتائیے کہ اس کی اپنی کیفیت کیا ہوتی ہوگی، کس قدر وہ احساس کمتری کا شکار ہوتا ہوگا. جب ایک بچہ دیکھتا ہوگا کہ یہ میرا دوست ہے، میرا کلاس فیلو ہے، میرا کزن ہے، یہ اپنے ماں باپ کے ساتھ آتا ہے، ماں باپ کے ساتھ جاتا ہے، کیا وہ بچہ سوچتا نہیں ہوگا کہ میں اپنی ماں کے ساتھ جاتا ہوں یا اپنے باپ کے ساتھ جاتا ہوں؟ میری زندگی میں یہ مطلب کب وہ وقت آئے گا کہ جب میں اپنے ماں باپ کے ساتھ جاؤں گا؟ ٹھیک ہے آپ کی شادی ہو جاتی ہے تو دوسرے گھر سے بھی بعض اوقات سپورٹ مل جاتا ہے، اس کو بھی سپورٹ مل جاتا ہے، لیکن دیکھیں اوریجنلٹی ہوتی ہے. جو اوریجنل ہے وہ اوریجنل ہے. وہ جو گیپ آ گیا وہ آ گیا. یہ بچہ اندرونی طور پر ایک طرح سے دکھی رہتا ہے اور اپنے مستقبل کے بارے میں یہ تشویش رہتی ہے اس کو. یہ وہی سمجھ سکتا ہے جس کے اوپر یہ کیفیت بیت رہی ہے. اپنے گھر کو بچائیے. آپ پہ نہیں بنتی، آپ بچے کو دیکھ لیں. آپ کیا چلو بندہ مطلب کہ وہ بیماری کے لیے کڑوی دوائی پیتا ہی ہے نا، صحتیابی کے لیے. جب اپنی صحت کے لیے کڑوی دوائی پی سکتے تو اپنی اولاد کے لیے نبھا کیوں نہیں سکتے؟ میں حتی الامکان جانے کی بات کر رہا ہوں. میں نہیں کہتا کہ طلاق کا ایمرجنسی ایگزٹ نہیں ہے، بالکل ایمرجنسی ایگزٹ ہے، ہمارے دین نے ہماری شریعت ایک راستہ رکھا ہے. لیکن ایسا تو نہیں ہے نا کہ پھر وہ طلاق ہو جانے کے بعد بچے کے لیے وہ راستے یا وہ مواقع مہیا کیے جائیں. ہماری سوسائٹی کی بات کر رہا ہوں کہ جس سے وہ باپ کی بھی اس کو محبت ملتی رہے، ماں کی محبت ملتی رہے. اچھا وہ باپ سے بھی نفرت نہ کرے، ماں سے بھی نفرت نہ کرے. یہ بھی ہو سکتا ہے کہ ماں کے پاس رہے تو باپ کی نفرت پیدا ہو جائے، باپ کے پاس رہے تو ماں کی نفرت پیدا ہو جائے. ماں کو پوچھے گا تو تھوڑا بڑا ہو کر کہ آپ نے کیوں چھوڑا ابو کو، یا ابو نے آپ کو کیوں چھوڑا، تو کیا ماں اسے اپنی برائیاں، اپنی خامیاں، اپنی خرابیاں بیان کرے گی؟ کیا ماں کبھی یہ کہے گی کہ بیٹا میری بھول تھی، میرے سے غلطی ہو گئی، میں نے قدر نہیں کی؟ کیا یہ کہے گی مجھے معاف کر دو بیٹا، میری وجہ سے یہ گھر ٹوٹ گیا، کاش کہ میں کر لیتی؟ یا باپ کے پاس جائے گا تو باپ کو پوچھے گا کہ ابا آپ بتاؤ گے آپ نے میری امی کو کیوں چھوڑا، تو ابا کہے گا بیٹا میں نالائق تھا، میں مطلب بے وقوف تھا، میری مت مر گئی تھی، میں نادان ہو گیا تھا، میں بہک گیا تھا، یا میں مطلب غلطی پر تھا، اور میں مطلب کہ میں نے وہ آپ کی امی کی قدر نہیں کی، آپ کی امی کا احساس نہیں کیا. کیا یہ کبھی کہیں گے؟ میں صرف سمجھا رہا ہوں، کبھی بھی نہیں کہیں گے وہ الا ماشاء اللہ. نارملی یہ کہیں گے تمہارا باپ ایسا تھا، تو میں نے تو بہت نبھانے کی کوشش کی، میں نے تو بہت یہ کرنے کی کوشش کی. اب یہ جو فیڈنگ بچے کے دماغ میں ہو رہی ہے، آپ نسل کے دماغ میں کیا ڈالیں، اس کے دماغ کی زمین میں آپ کون سا بیج بو رہے ہیں؟ اور جب یہ بڑا ہوگا تو یہ کون سی فصل نکالے گا؟ یا باپ اپنے بچے کے دماغ میں کون سا بیج بو رہا ہے؟ یہ بچہ جب بڑا ہوگا تو کیا کرے گا یہ جب اس کے ماں باپ الگ ہوں گے؟ اور جب بہت ہی زیادہ جھگڑا ہو جاتا ہے تو پھر وہ جو اس کا بچہ ننیال اور ددیال کے درمیان دو ٹکڑے ہو کر رہ جاتا ہے، کہ ننیال میں جائے تو ددیال کی برائی، ددیال میں جائے تو ننیال کی برائی، یعنی ماں کے گھر میں جائے تو باپ کے گھر کی برائی، باپ کے گھر میں جائے تو ماں کے گھر کی برائی. वो अपने साबिका दामाद को बुरा भला बोलती होगी सास, तो वो अपनी साबिका बहू को बुरा भला बोलती होगी उसकी नानी और दादी के मामले में, दादा और नाना के मामले में। यानी कमी होगा, मैं नहीं कहता नहीं है, कमी होगा कि इनके आपस के ताल्लुकात भी बेहतर हैं, कमी होगा कि ये मतलब कि होगा, होते होंगे और होंगे। ये भी आपको बता दूं कि जो इस कदर बड़ा डिजास्टर होने के बावजूद भी खानदानों ने आपस में दूसरे को संभाल लिया होगा, होंगे बल्कि हैं, लेकिन बच्चा, बड़ों ने संभाल लिया खुद को, लेकिन बच्चा, बच्चा कैसे खुद को संभाले, उसके अंदर खुद को संभालने की कैपेसिटी ही नहीं है। तो इतना बड़ा फैसला जो आप करने के लिए गए, तो क्या आपने सोचा नहीं कि हमारे बेटे का क्या बनेगा, हमारी औलाद का क्या बनेगा? मैं नहीं बर्दाश्त कर सकता इस औरत को, आपकी औलाद का क्या बनेगा? मैं बर्दाश्त नहीं कर सकती इस आदमी को, आपकी औलाद का क्या बनेगा? कि ये ना सोचा और आपने मतलब के सेफ पे ले लिया, अपने लिए एक रास्ता बना लिया कि चलो मेरे लिए तो रास्ता निकल आया। औलाद, ये जो औलाद जो अब आपकी उजड़ गई, इसका क्या? और ये जो आप घर में झगड़ा कर रहे हो, कभी सोचा क्या इस झगड़े से आपकी औलाद पर क्या असर पड़े? यानी कि तलाक का जो मुकदमा, ये झगड़ा है, तलाक यूं उठकर नहीं होती घर में, बाथरूम में गया तो ब्रश नहीं है, पेस्ट नहीं है, बने के वो तलाक, पानी का कूलर खोला पानी नहीं है, बोला तलाक, ऐसा नहीं होता। इन तमाम तर वजूहात के पीछे एक बहुत बड़ा झगड़ा होता है, फिर ये कुछ छोटी सी चीज बन जाती है। वो रस्सी देखिए आपने, रस्सी जिस पर बल लगे हुए होते हैं, हैं, रस्सी कितनी मोटी होती है और इस पर कितने सारे बल चढ़े हुए होते हैं ना, ये एक एक झगड़ा जो है ना, ये एक एक बल खोल रहा होता है। आप दुनिया को नहीं पता होता कि ये बल खुलता चला जा रहा है, खुलता चला जा रहा है, खुल रहा, वरना रस्सी मोटी होती है, ये को निकाह की रस्सी को इतनी कमजोर नहीं है, ये कोई कच्चा धागा नहीं है जो फौरन टूट जाता है, ये बाकायदा रस्सी होती है, ये मोटी सी, इसमें बल लगे हुए होते हैं। आपकी ना इत्तफाकी, आपका रोज का झगड़ा या आपका कभी कभी का झगड़ा, कभी कभी की ना इत्तफाकी और एक दूसरे के साथ उलझना, ये इसके बल को खोल रहा है, खोल रहा है, खोल, फिर एक वक्त आता है कि ये हल्के से धागे तक ये रस्सी रह जाती, सारे बल खुल चुके होते हैं। अब ये हल्का सा धागा कभी कपड़े इस्त्री ना होने की बुनियाद पर, कभी पानी ना होने की बुनियाद पर, कभी गर्म पानी नहीं है तो कभी ठंडा पानी नहीं है, तो कभी नमक कम है तो कभी मिर्ची ज्यादा है, बस ये हल्की फुल्की सी कोई चीज देर से आ गए, ये आ गए, वो आ गए, उठाने में देर क्यों कर दी, तो आने में देर क्यों कर दी, तो जवाब क्यों नहीं देनी दिया, ठा करके ये आखिरी जो रस्सी का छोटा सा जो टुकड़ा रह गया था ये टूटा। मगर ये जो पूरा बल खुलता गया, ये आपकी औलाद देखती नहीं थी, आपको कभी सोचा कि इससे आपकी औलाद के दिमाग पर क्या असरात मुरतब हो रहे होंगे? इतने मतलब के माँ बाप कैसे लापरवाह हो सकते हैं, कैसे मतलब के इतनी मतलब के गौर और खौस से वो दूर हो सकते हैं कि झगड़ा कर रहे हैं, इनको ये नहीं समझ आ रही होती कि यार मेरी औलाद सुन रही है, हम क्या कर रहे हैं दोनों, इनके दिमाग पर क्या असर पड़ रहा होगा, बेटियां क्या सोच रही होंगी, बेटे क्या सोच रहे होंगे। बात तो इतने आपे से बाहर होते, पड़ोसी सुन रहे होते, बड़ी बिल्डिंग सुन रही होती है, यानी बिल्डिंग में पता चल जाता है कि शोर सब घर में आ गए, क्योंकि झगड़ा होगा तो इसका मतलब घर में आ गया, घर ही देख लेंगे, हाँ इसका मतलब इसका आदमी घर आ गया है, अब झगड़ा शुरू। अपनी औलाद का सोचे, मेरा मौजू आपकी औलाद है, क्या आपकी औलाद काफी नहीं है आपको एक साथ रखने के लिए? कॉल ले लेते।
माशाल्लाह, निगरानी शुरा का सिलसिला हमारी नस्लें रोजाना एक नया मौजू लेकर आता है, बहुत सारी मालूमात भी मिलती है। मियां बीवी के हवाले से एक दो बातें अर्ज करना चाह रहा हूँ। लड़ाई झगड़े की सूरतें मुख्तलिफ होती हैं, बाज़ औक़ात यूं भी होता है कि शोहर के पास कोई काम काज नहीं होता या काम काज में वो थोड़ी सुस्ती दिखाता है तो अखराजात पूरे नहीं होते, या बाज़ औक़ात यह होता है कि बीवी की जो डिमांड होती है वो ज्यादा होती है, तो यूं करके शोहर जब अखराजात पूरे नहीं कर सकता तो बीवी फिर इस पर मुतालबा करती है अखराजात का, और फिर लड़ाई का एक पहलू निकल आता है, तो इससे फिर बात आगे बढ़ जाती है। और एक पहलू ये भी होता है कि बाज़ औक़ात मियाँ या बीवी के जो रिश्तेदार होते हैं ये गलत पट्टियां पढ़ाते रहते हैं, उल्टी सीधी बातें बताते रहते हैं, यूं करो यूं करो यूं करो, तो मियां बीवी हालांकि हो सकता है कि वो अपना घर बसाना चाहते हों, लेकिन वो रिश्तेदार या बहन भाई जो उल्टी सीधी पट्टियां पढ़ाते रहते हैं तो उसकी वजह से उन दोनों का घर बस नहीं पाता, उनके दरमियान लड़ाई झगड़ा होता ही रहता है। तो इस मौजू पर मैं चाह रहा था कि निगरानी शुरा कुछ मदनी फूल इरशाद फरमाए दोनों फरीकैन को और मियां बीवी के जो रिश्तेदार हैं, स्पेशली वल्दैन जो होते हैं माँ बाप या बहन भाई, उनको कुछ मदनी फूल अता फरमाए कि वो इस हवाले से जो है ना वो पॉजिटिव पहलू पे बात करें, ना कि अपने बच्चों को नेगेटिव जो है ना वो उनके नेगेटिविटी उनके जहनों में भरें। और आखिर में मेरे लिए दुआ भी फरमा दें, अल्लाह ताला मुझे औलादे नरीना अशके रसूल औलाद अता,
अल्लाह आपकी जायज़ मुरादों को पूरा फरमाए। और आपका मौजू भी बड़ा हसास भी और बड़ा तवील भी है, इस पर काफी डिटेल में बात करनी पड़ती है, मैं करता भी रहता हूँ कि मैं तो यहाँ इन शॉर्ट में यही अर्ज करूंगा, क्योंकि आपके सवाल में ही बहुत सारी इस्लाह के पहलू मौजूद थे, लेकिन मैं यहाँ इन शॉर्ट यही बात करूंगा कि आखिर कोई भी आकर आपको लड़ाकर कैसे चला जाता है, आप दोनों में इत्तेफाक क्यों नहीं है, आप दोनों एक दूसरे से बात क्यों नहीं कर लेते हैं? आप दोनों एक दूसरे से बात कर लें, खत्म हो गई बात, तो इंशाल्लाह आप दोनों में लड़ाई ना होने के बराबर होगी। और मेरा जो आज का मौजू है ना प्यारे इस्लामी भाइयों, वो है कि मैं मियां बीवी की तलाक का असल मेरा टॉपिक नहीं है, असल टॉपिक ये है कि तलाक से आपके बच्चों पर क्या असर पड़ता है और बच्चे आपसे क्या एक्सपेक्ट करते हैं, ये जरूर देखना है। यकीनन ये जिनके तलाक हो जाती है ये भी हमारी नस्लें ही हैं, ये भी आपकी औलाद ही है, एक का बेटा उजड़ गया कि बेटी उजड़ गई, मगर ये आके जाकर अपने घर बसा लेते हैं ज्यादातर या कम जो भी है घर बसा लेते हैं, औलाद उजड़ जाती है। औलाद चाहती क्या है, इसके क्या जज्बात होते हैं? इसके जज्बात ये होते हैं कि माँ बाप दोनों मुझसे बात करें, मुझे वक्त दें, मुझे अहमियत दें। गया उसका ये जहन तो खत्म हो गया, तो दोनों अलग हो चुके हैं। वालिदैन आपस में झगड़ा ना करें, अगर इनके इख्तलाफ भी हो तो मेरा सोचें, ये बच्चा सोचता होगा कि आप दोनों यानी जैसे कि माँ बाप अगर लड़ रहे हैं और जब इसको लगता होगा कि ये मेरे माँ बाप अलग हो जाएंगे, इसका सीना फटता नहीं होगा, अब हमारा क्या बनेगा, अब हमारा क्या बनेगा, हमारा क्या बनेगा। ए लड़ने वालों जरा सोचो तुम्हारी औलाद किस कदर मतलब कि आग के तवे पर बैठी हुई है, हमारा क्या बनेगा, अगर माँ बाप अलग हो गए तो हमारा क्या बनेगा। नहीं नहीं, या अल्लाह हमारे माँ बाप को लड़ाई से बचा, या अल्लाह हमारे माँ बाप को झगड़े से बचा, या अल्लाह हमारे माँ बाप को लड़ने से बचा। उसके सहमे हुए चेहरे को जरा देखो यार, ए लड़ने वाले मियाँ बीवी, मैं आप दोनों को कह रहा हूं, जरा उस बच्चे के सहमे हुए चेहरे को जरा देखो कि वो कैसा सहमा हुआ है, क्या कह मेरे माँ बाप अलग हो गए तो मेरा क्या बनेगा, वो सोचता होगा कि ये क्यों लड़ रहे हैं, आखिर क्या ऐसा झगड़ा हो गया, आखिर अम्मी क्यों अब्बू को बात बात पर टोकती और बोलती रहती है, आखिर अब्बू ऐसी क्या बात करते कि अम्मी मानती ही नहीं है, अब्बू ने ऐसा क्या कर दिया है कि अम्मी सुनती नहीं है, अब्बू यही तो चाहते हैं कि वक्त पर खाना मिल जाए, मेरे कपड़े दुरुस्त हो जाएं, मेरे घर की चीजें बस दुरुस्त हो, मैं उठूं तो ये हो, मैं सोऊं तो ये हो, यही तो है, आखिर अम्मी ऐसा क्यों नहीं करती, और अम्मी हर छोटी बड़ी बात पर क्यों लड़ रही है अब्बू को, क्यों अब्बू को तंग कर रही है, क्यों अम्मी चाह रही है कि घर टूट जाए। ये बच्चे के ख्याल आखिर अब्बू को क्या पड़ा है, अब्बू क्यों बात बात पर अम्मी को झाड़ते हैं, अब्बू क्यों बात बात पर अम्मी को जलील कर रहे होते हैं, अब्बू क्यों हर बात पर अम्मी से मतलब कि उलझ रहे होते हैं, आखिर खाना बाद वक्त देर सवेर हो जाती है, अम्मी ने अगर फोन वक्त पर नहीं उठा तो अम्मी बाथरूम में थी तो अब्बू को लड़ने की क्या जरूरत थी। ये बच्चे सोचते नहीं होंगे, सोचते हैं कि ये इतने बड़े होकर भी इतने बच्चे क्यों हैं, हमारा बनेगा क्या अगर ये अलग हो गए तो। इन बच्चों को उजरने से आप बचा सकते हो, बड़े इन्वॉल्व हो जाओ, आपस से मत लड़ो, आपके खानदान करके बड़े इन्वॉल्व हो जाओ, अपनी अन्ना को फना करें, लड़े नहीं, खुदा का वास्ता दे तो मत लड़ो, अगर बहू से तकलीफ है और अगर आपने अपने बेटे के कान भरे तो ये आपकी बहू को तो छोड़ तो देगा, लेकिन जरा सोचो कि आपके पोते का क्या बनेगा, आपकी पोती का क्या बनेगा, आपके नवासे का क्या बनेगा, कोई नवासी का क्या बनेगा। मैं घर के बड़ों के आगे हाथ छोड़ता हूं, अपने बच्चों में मोहब्बत पैदा करने पर ही मेहनत करें। अगर बहू में कोई खराबी है तो अपने बेटे के आगे डिक्लेयर ना करें, पी जाएं। अगर दामाद में कोई बेटे में कोई पुराई है तो बेटी के आगे उसको रुसवा ना करें, पी जाएं। ये दोनों लड़ेंगे, शैतान खुश होता है, औलाद उजड़ जाती है। आपको कैसे खुशी मिलेगी जब आपके बच्चों को, आपने कभी सोचा है कि ये चीजें जो हम आपस में जो आप नफरतें करते हैं, हम आपस में जो उलझते रहते हैं। मैं तो बहनों को कहता हूं कि अपने भाई का घर टूटने से बचाओ, भाभी के साथ कंप्रोमाइज करो। जब आप शिकायत करेंगे, लड़ेंगे, ये लड़ेंगे, इनके बच्चे उजड़ रहे होंगे, आपका क्या चला जाएगा? आपको तो एक अंदर तो खुशी होगी, हाँ हाँ भाई ने भाभी की क्लास ले ली, हमारा भाई जिंदाबाद। भाई जिंदाबाद, भाई का घर उजड़ रहा है तुम भाई जिंदाबाद बोल रही हो। इन छोटे बच्चों पर बस, जो अगर आपके घर में है, इन छोटे बच्चों को देखें, ये थोड़े बड़े बच्चों को भी देखें, ये थोड़े समझदार भी हो चुके हैं, ये नौजवान हो गए। बाजों के घर 15 20 25 साल में टूट जाते हैं, जरूरी नहीं है कि चंद दिनों में टूटते हैं या चंद सालों में टूटते हैं, लेकिन जब भी घर टूटता है बच्चे उजड़ जाते हैं। अपनी नस्लों को उजड़ने से बचाइए, अपने घर को बचाइए। बहुत ही एक्सट्रीम सिचुएशन होती है घर टूटने की, मगर यहां पर ऐसा नहीं है। तलाक इतनी बढ़ चुकी है हमारे माशरे में, अल्लाह की पनाह, तो बर्दाश्त नाम की चीज नहीं। बच्चा चाहता है कि मेरे माँ बाप मुझे वक्त दें, मेरे साथ बैठे, मेरे साथ बात करें। वो आपकी मोहब्बतों में बहुत खुश है, वो आपकी चाहतों में, आपके प्यार में बहुत खुश है। क्या बहू अपने घर, अपने बच्चों, अपने शोहर के लिए अपने ससुराल वालों से मना कर नहीं रख सकती? कि थोड़ी 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 जो है ना चीजें, यही बहुत बर्बाद कर देती है। एक साथ ये खाना सड़ता नहीं है, ये एक एक दाना सड़ता रहता है और ये फिर एक जा वक्त में आकर पूरा खाना सड़ जाता है। दुनिया जब भी मेरे घर के बारे में बात करे तो अच्छे अंदाज में करे। बच्चा चाहता है मुझे मेरे घर के बारे में गलत बात ना की जाए, ये बच्चे की ख्वाहिश होती है। कॉल दे
सर, अब ये करना था, अभी इमरान साहब का मकसद देखा तो मैंने भी अब फोन की वजह से आपकी अब बैठी तो कह रही है। अभी ये देना था कि मियां बीवी के मामले में शोहर जहाँ तक बर्दाश्त हो रही हो रही हो वो सब उसके औलाद तो देखते हुए बर्दाश्त कर रहा है, लेकिन बीवी की आंसर यही है कि मुझे तलाक दो, मैं नहीं रहना चाहती। उसमें उसके जो यानी के भाई वगैरह हुए कि मैके बारे में वो उसको वर्किंग करते हैं, उसको गलत गाइड कर रहे हैं। अभी जवाब यही चला था और मैं बड़े गौर से सुन रहा था, उसमें ये कम है कि जो बीवी तलाक मांग रही है उसको क्या जरूरत है, उसके बाद भी बात तलाक हो गई बच्चे का अगर हुआ है तो ये मैं समझ नहीं आ रहा इनका किस तरह कोई हल निकलता है, कोई हल तो नहीं निकला तलाक हो गई।
अल्लाह अल्लाह अल्लाह, ये बाज़ औक़ात औरतें खुला मांग लेती हैं, अलहदगी मांग लेती हैं, तो इनको भी इस तरह से बचना ही पड़ेगा। और घर चलाए, मैं जो अगर सवाल समझ पाया हूँ, किसी की बातों में आकर अपना घर तोड़वाने के बजाय अपने शौहर के साथ निभाने की करे, कि जो बिला इजाजत शरई अपने शौहर से खुला मांगती है उसके बारे में आता है, वो जन्नत की खुशबू नहीं पाएगी। कितनी बड़ी बहरूमी है ये। मैं तो आप दोनों को कहता हूँ यार, इधर उधर से कान बंद करें, कोई आकर आपको भर के कान भर के, यार कैसे मियां बीवी आप, यार कोई कान भर के चला गया, कमाल के मियां बीवी हो, कोई तीसरे से लड़ाई हो गई, यार कोई तीसरा आकर आपको लड़ाकर चला गया, इतने कमजोर हैं आप। क्या सारे यूं लड़ पड़ते हैं? नहीं, कई ऐसे मियां बीबी होंगे जिनको इधर उधर के कभी आस पास पड़ोस रिश्तेदारों की तरफ से घर बार की तरफ से खुद तक कुछ 19वीं आता होगा, इन्होंने तय कर लिया होगा हम दोनों को लड़ना नहीं है। आप दोनों जब एक दूसरे का ख्याल रखेंगे ना, मैं आपको बताऊं, मैं आप दोनों एक दूसरे का ख्याल रखेंगे ना, जो समझ रहे हैं वो समझे। अब मैं हर एक को तो नहीं समझा सकता, पता नहीं क्या होगा, कौन क्या नेगेटिव सोचेगा पॉजिटिव सोचेगा, अल्लाह बेहतर जानता है। मैं आप दोनों मियां बीबी से बात कर रहा हूं और मैं आप दोनों की फैमिली को इसलिए सोच रहा हूं। सुबह दोपहर शाम रात शोहर की एक अपनी रिक्वायरमेंट है, मर्द की अपनी रिक्वायरमेंट है, खाने पीने कपड़े वगैरह साफ सफाई सुथराई घर बार बच्चों का पीछे खाना पीना देखना आए तो थोड़ा मतलब ये सारी चीजें सेट हो, ये यही चाहता है ना शोहर। आप उसे मतलब के खुश अखलाकी से मिले मुस्कुरा कर मिले आइए आइए यूं करके, और क्या चाहता है ये शोहर, यही तो चाहता है। मैं आपको बता बेसिकली यही चाहता है, इसके अलावा जो दीगर ख्वाहिशें होती है उसको अब मैं थोड़ी देर के लिए अब साइड में रखें, बेसिकली यही चाहता है। ठीक है, बीवी क्या चाहती है कि मुझे खाने पीने कपड़े वगैरह के ताल्लुक से मेरा शोर मेरा ख्याल रखे, घर बार का ख्याल रखे, नरम हो, डांटता ना हो, झाड़ता ना हो, गुस्सा ना करता हो, बेइज्जत ना करता हो, मुझसे मोहब्बत करता हो, मेरा ख्याल रखता हो, अगर मुझसे गलती हो भी जाए तो मुझे नरमी से समझाता हो, मेरे बच्चों के सामने मुझे रुस्वा जलील ना करता हो, अपने माँ बाप और भाई बहनों के आगे मुझे जलील ना करता हो, मुझे इज्जत देता हो। और बीवी क्या चाहती है आपसे, यही तो चाहती है आपसे, बेसिक बात कर रहा हूं, इसके ऊपर बहुत कुछ है लेकिन मैं एक बेसिक बात कर रहा हूं, बीवी यही तो चाहती है आपसे कि वो मेरा शोहर है मेरा होकर रहे, किसी गैर औरतों में दिलचस्पी ना ले। मर्द क्या चाहता है कि मेरी बीवी गैर मर्दों में दिलचस्पी ना ले, यही तो चाहते हैं हम एक दूसरे के साथ। फिर इसमें एक अल्लाह ने आपको बच्चा दिया हुआ है, इस बच्चे की परवरिश पर ध्यान दें, इसकी अपने आप की दीनी तरबियत करें, नमाजें पढ़ें, परहेजगारी इख्तियार करें, तहज्जुद पढ़ें, कुरान की तिलावत करें, नमाज का वक्त हो शोहर मस्जिद में चला जाए, बीवी घर में नमाज पढ़े, बच्चों की तरबियत करे, वो घर वापस आए तो उसको एक अच्छा माहौल मिले, मुस्कुराता हुआ माहौल मिले, साफ सफाई सुथराई घर में नजर आए। क्या चाहता है शोहर? अगर बीवी ये भी नहीं दे रही तो मुझे बताएं कि फिर बीवी क्या दे रही है, ये बीवी का काम है या नहीं है? किचन बावर्ची खाना घर बार साफ सफाई सुथराई बच्चों को देखभाल ये वो कपड़े धोना करना, एक छोटी सी फैमिली की बात कर रहा हूं। और शोहर का काम क्या, बाहर जाए, धूप में हो सर्दी हो बारिश हो गर्मी हो जैसा भी आलो बाहर जाए कमा कर लाए, मेहनत मजदूरी करे, अपने घर का खर्चा उठाए, इससे जिम्मेदारी कबूल की है, उससे घर की जिम्मेदारी कबूल की है कि आपके पीछे आपके घर को मैं देख लूंगी, आप आओगे तो आपको आपका घर इंशाल्लाह बेहतर मिलेगा, मैं आपके बच्चों को संभालूंगी, उसने जिम्मेदारी ली है कि मैं इंशाल्लाह बाहर जाऊंगा कमा कर लाऊंगा, मैं आपको भूखा नहीं सोने दूंगा, मैं आपको भूखा नहीं रहने दूंगा, मैं इंशाल्लाह मेहनत मजदूरी करूंगा, हम एक दूसरे की इज्जत करेंगे। अगर शोर बुलाए तो बीवी बिला झिझक बिला चू चरा अपने शोर के पास चली जाए, उसे बहस ना करे। अब पढ़े तो सही किताबें, इस्लाम ने किस तरह दोनों को बैलेंस के साथ अब दूसरे का हक अदा करने के लिए, जब अब ये करेंगे कैसे झगड़ा होगा आपके दरमियान? और किसी अच्छा मैं आपको बताता हूं, मतलब बीवी को पता है ना कि ये बात शोर से करूंगी तो शोर को डिस्टर्ब कर देगा, ये मतलब उसका ना करे बात, इग्नोर करें, क्यों क्यों बात करूं मैं यार, खाली खाली बैठे बैठे अपने शोर को मैं नाराज करूं और इसको डिस्टर्ब करूं, शोर को पता है चार बातें करूंगा तो बेचारी डिस्टर्ब हो जाती है, इग्नोर करें यार, छोड़ यार। एक दूसरे का ख्याल रखे, ये सोचिए कि ये बच्चे देख रहे हैं हमारे माँ बाप ऐसे हैं, नस्लें यहां बनेंगी आपकी, औलाद की तरबियत यहां होगी, औलाद यहां पर मैच्योरिटी आएगी, उनके अंदर मुस्बत सोच आएगी, उनके अंदर बर्दाश्त आएगा, वो अपने माँ बाप को देखेंगे कि हमारे माँ बाप किस कदर सुलझे हुए और किस कदर समझदार और किस कदर बर्दाश्त वाले लोग हैं, कैसे बाहर वाला आकर आपको लड़ाकर चला जाए, आपने स्पेस दिया है तो कोई अंदर घुसा ना, जब भी घर में दाखिल हो बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़ के घर में दाखिल हो, बिस्मिल्लाह शरीफ पढ़ के घर में दाखिल हो, शैतान घर के बाहर रह जाएगा। घर में फिल्में ड्रामे गाने बाजे बंद करें, जानदारों की तस्वीरें जो नाजायज जो घर में लगा कर रखी हटाए, کیوں رحمت کے فرشتوں کو گھر میں آنے سے آپ لوگ روک رہے ہیں؟ گھر میں خود اپنی حلال روزی دیں، حرام روزی سے گھر میں جھگڑے ہوتے ہیں، لڑائی ہوتی ہے، طلاقیں ہو جاتی ہیں. اگر بیوی شوہر کے ساتھ بیٹھ کر غیبتیں، چگلیاں، تہمتیں اور اس طرح کی چیزیں کرے گی نا، میں آپ کو بتا دوں عورتوں کو، یہ نحست ہے، یہ گناہ ہے. جو گناہ ہے میں اس کا کہہ رہا ہوں، جو گناہ ہے اس سے آپ کی محبتوں میں دراڑے آئیں گی. یہ اس کی بدترین اثرات ہے اس کے. اور اگر شوہر غلطی پر غلطی، گناہ پر گناہ کرتا چلا جائے گا، دلوں میں دوری پیدا ہوتی ہے. نیکی، تقوی، پرہیزگاری دلوں کو ملاتا ہے. کیسے میں آپ کو عرض کروں؟ پھر جو اللہ کو منظور. آپ اپنی پوری کوشش کریں جو اللہ کو منظور. لیکن مہربانی کریں، طلاق کر دے کر اپنے بچوں کو اجرنے سے بچائیں. آپ کو تو تکلیف یقیناً ہوتی ہوگی، خاندانوں میں لڑائیں الگ، لیکن میرا موضوع آپ کی اولاد ہے، اس کو دیکھ کر چلیے. اب آپ کو اللہ نے اولاد دے دی ہے، اب آپ کی اپنی وہ جو بھی آپ کا جو تھا، یوں ختم کریں. اولاد یار نہیں اولاد. میں آپ کو بتاؤں، کئی ایسے والد ہیں جو اپنی بیوی کی بدتمیزی، بد اخلاقی صرف اس لیے برداشت کر رہے ہیں کہ یار کچھ کروں گا گھر ٹوٹ جائے گا، اولاد روڈ پر آ جائے گی. کئی ایسی عورتیں ملیں گی جو صرف اپنے شوہر کے معاملات کو برداشت کرتی ہیں اور گھر چلا رہی ہیں کہ یار چھوڑو، ٹھیک ہے، اب جو نصیب تھا وہ ہو گیا، اب کہاں کچھ توڑ پھوڑ کروں گے، اولاد کا کیا بنے گا. یہ اولاد کے لیے جینے والے ماں باپ ہیں روئے زمین پر، میں مجھے پتا ہے. اس لیے یہ بھی تو ہے نا، کیا سارے توڑ کر بیٹھ جاتے ہیں؟ بس یہ کہ اپنی نفس، اپنی خواہش اور اپنی زندگی سے باہر آئیں. اب جو ہونا تو ہو گیا، جو اللہ کو منظور وہ ہو گیا. ہاں، شریعت آپ پر لازم کر دیتی ہے، شریعت آپ پر واجب کر دیتی ہے، شریعت کو ایسا کر دیتی ہے گھر کے توڑنے کے اوپر، تو ڈیفینیٹو الگ ہے. اس لیے جب خدا نہ خواستہ ایسی نوبت آ جائے کہ گھر ٹوٹنے کی ہو، کسی خوف خدا، عاشق رسول، مفتی اسلام کے پاس بیٹھ جائیں، حضور میں کیا کروں، مجھے راستہ بتائیے. ادھر ادھر دوستوں کے پاس شیئر کرنے کی ضرورت نہیں ہے، میں آپ کو مشورہ دے رہا ہوں. اسلامی بہنیں یہ سہیلیوں، دوستوں اور گھر اور خاندان کی عورتوں کے پاس مشورہ نہ کریں. دیکھیں کہ ان سلجھا ہوا، خوف خدا والا، سمجھ رکھنے والا اور سنسار کو سمجھنے والا، اگر کوئی ایسا جاننے والا علم جان پہچان والا ہے، یا عورت ہے یا مرد ہے، علماء سے زیادہ میں کہوں گا فائدہ ہوگا. وہاں ان سے مشورہ کرے، وہ بھی شریعت کے دائرے میں رہ کر. اللہ کرے کہ آپ اپنا گھر بچانے میں کامیاب ہو جائیں. اور ابھی بھی کوئی ایسا خاندان یا کوئی ایسا گھر بیٹھا ہوا ہے جنہوں نے آپس میں دل ملائیں، جو فیملی جو ایک ساتھ رہتا ہے، آپ بھی دل ملائیں. کسی تیسرے فرد کی وجہ سے گھر ٹوٹ رہا ہوتا ہے، اس کو نہیں اندازہ ہو رہا ہوتا، دل ملائیں اور آپ خوش رہیں، اپنے گھر کو آباد رکھیں. بچوں سے ہرا بھرا گھر، خوشیوں سے ہرا بھرا گھر، طلاق سے بچا ہوا گھر، جھگڑے فساد سے بچا ہوا گھر، یہ کس کی آئے، کس کو پسند نہیں ہوگا؟ مگر یہ باہر سے نہیں آئے گا، یہ آپ کو خود اندر سے کرنا ہوگا. قربانیاں دینی ہوگی، کمپرومائز کرنا ہوگا، سیکریفائز کرنے ہوں گے. آپ بولو گے ہر کوئی میرے مزاج کے مطابق ڈھلے، نہیں ہوگا. ایک ماں باپ کے بچے 2, 3, 4, 6, 8 بچے ہوتے ہیں، سارے جدا جدا ہوتے ہیں، سب کا نیچر الگ ہوتا ہے، لیکن ماں باپ سب کو لے کر چلتے ہیں نا. گھر ٹوٹنے سے بچائیں، اولاد اجڑ جائے گی. میری بنیاد آج اولاد ہے. یہ اولاد اجڑ جاتی ہے، یہ بیچاری کہیں کی نہیں رہتی. ماں الگ، باپ الگ، ننیال ددیال الگ ہو گیا، یہ بیچارہ گیا، یہ اولاد گئی، یہ بچی گئی، یہ بچہ گیا. اب 2-4 بچے ہوں تو کیا، ایک بچہ ہو تو کیا. دیکھ لیجیے گا، میں نے جو کچھ عرض کرنا تھا کر دیا، مزید انشاءاللہ کچھ عرض کروں گا، موقع ملا تو کالز لیتے.
ماشاءاللہ بڑا اچھا موضوع نگران شورا مارے. تو الحمدللہ میرے گھر میں اللہ نے اتنی وسعت دی ہے کہ کوئی گھر والے خام خواہ کے ہم بچے رکھ لیتے ہیں. بائی چانس پچھلے 4-5 دفعہ ایسا ہوا کہ جو بچیاں گھر میں کام کرنے کے لیے آتی ہیں تو وہ سب کا کامن کیس ہوتا ہے کہ ان کے والدین آپس میں نہیں رہ رہے ہوتے، طلاق شدہ ہوتے ہیں. تو اس طرح بڑا دل دکھتا ہے کہ ایسے بچے گھر گھر در بدر ٹھوکے کھاتے ہیں جن کے طلاق ہو جاتی ہے تو اور ان کو دوسروں کے گھروں میں اپنی روزی کمانی پڑتی ہے، تو اس حوالے سے والدین کو سوچنا چاہیے اور اس پہ کم از کم بچوں کو در بدر ٹھوکر سے بچانے کے لیے آپس میں نباہ کرنا چاہیے. شکریہ دعاؤں کی درخواست ہے.
اچھا مشورہ ہے، اچھا پیغام دیا آپ نے لوگوں کو. جی
نگران شورا کا آج کا جو موضوع ہے طلاق کے بچوں پر اثرات، یہ ایک بہت ہی نازک ٹاپک ہے اور تجربہ شیئر کرنا چاہوں گا کہ طلاق کے بعد جو نارملی ایک چیز دیکھنے میں آئی وہ یہ کہ اگر ایک بچی ہے اور وہ اپنی جوانی کی عمر میں ماں باپ کو الگ ہوتا دیکھتی ہے تو اس میں ایک مرد کی طرف ایک اعتماد کی کیفیت کم ہو جاتی ہے، اور یہ بھی دیکھا گیا ہے کہ وہ پھر آگے جا کے اس کیفیت کو دل میں اس طرح مضبوط کرتی ہے کہ پھر وہ آگے جا کے شادی کے لیے بھی تیار نہیں ہوتی کہ مرد اگر مجھے چھوڑ دے گا تو میں کیا کروں گی.
آپ کے جذبہ تاثر آتا ہے، لیکن اب یہ کہ خدا نہ خواستہ اگر ہو ہی گئی ہے تو اب یہ خالی یہ سوچ لینا کہ چھوڑ دے گا. میں تو یہی کہوں گا کہ جب بھی طلاق خدا نہ خاصا ہو جائے تو کوئی بھی بچی فارغ نہ رہے، وہ اپنی عدت وغیرہ جو بھی شرعی احکام ہے وہ گزار کر فوراً دوسری شادی کر لے، اکیلی نہ رہے، شوہر بھی اکیلا نہ رہے، دوسری شادی کر لیں. اور بچوں کو پھر آپ بچوں کا طلاق کے بعد بھی بچوں کا سوچے، آپس کی نفرتوں کو ختم کر، خدا اللہ خیر کرے اب جو ہونا تو ہو گیا، علیحدگی تو ہو گئی، اب آپس میں نفرتیں کر کے بچوں کو کس چیز کی سزا دے رہے ہیں؟ مزید بچوں کو تو آپ نے دیکھا ہی نہیں، بچوں کو دیکھ رہے ہوتے تو آپ یہ چھوڑتے کب؟ سب کا نہیں کہتا، بعض دیکھ رہے ہوتے لیکن بس نہیں، چارہ نہیں ہوتا. میں بھی مانتا ہوں بعضوں کا چارہ نہیں ہوتا، تو میں کہہ رہا ہوں وہ صورتیں موجود ہیں، شریعت نے ایک راستہ دیا ہوا ہے، میں تو اس کا انکار بھی نہیں کر رہا ہوں، لیکن اب چلو جو ہو گیا تھا بچوں کو تو بچوں کی تو تربیت پر دھیان تو صحیح دینا چاہیے نا. اس میں پتہ کیا ہے، بچے جب اس طرح علیحدگی کے بعد بچوں کے کچھ چیزیں لکھی ہوئی ہیں جو میں چاہ رہا ہوں کہ والدین سمجھ لیں. بچے اب جب یہ جدائی ہو جاتے ہیں بچے سوالات کرتے ہیں، اب جھاڑنا نہیں آپ نے، سنیں ان کے جذبات کو باہر نکلنے دیں اور انہیں سچ اور اچھا بتائیں، اور جو بتانے جیسا نہیں ہے اس کو نہ بتائیں تاکہ اس کے ذہن پر غلط اثرات مرتب نہ ہو. اب بہت زیادہ اپنے بچے کو یہ کانفیڈنس دے کہ بیٹا میں آپ کے ساتھ ہوں، ٹینشن نہیں لو، میں آپ کے ساتھ. یعنی یہ ذمہ داری بڑھ گئی، پہلے دونوں مل کر اپنی ذمہ داری نبھا رہے تھے، اب ایک نے بھی اپنی ذمہ داری دونوں کے برابر نبھانی ہے، ورنہ یہ نفسیاتی مریض ہو جاتا ہے بچہ، اور اس کو بے صبرا نہ ہونے دیں. یہ بار بار آپ سے کچھ ایسے سوالات کریں گے کہ جس سے آپ کو لگے گا کہ بار بار سوال کر رہا ہے، آپ غصے میں نہ آئیں، کیونکہ بچوں پر جو طلاق کے جو ذہنی اثرات مرتب ہوتے ہیں نا، ان کو ماہرین نے لکھا ہے کہ اس پہ غصہ آ جاتا ہے، بچہ ڈپریشن کا مریض ہو جاتا ہے، بچے میں نیند کا پرابلم شروع ہو جاتا ہے، جیسے یہ تھوڑے بڑے ہونے کے بعد جب ان کو شعور پیدا ہونا شروع ہو جاتا ہے، اسی طرح تعلیم و دیگر معاملات میں ان کی توجہ کم ہو جاتی ہے، خود کو نقصان پہنچانے والے کام کرتے ہیں، بعض اوقات قدر محرومی ان پر غالب آ جاتی ہے کہ بد قسمتی کے ساتھ نشے کی لت میں پڑ جاتے ہیں، اور پھر انتہائی جارحانہ رویہ بھی اختیار کر لیتے ہیں بچے، جس کو بلنگ میں نے پہلا پروگرام جو کیا تھا وہ آ جاتا ہے. تو ان تمام تر چیزوں پر آپ نے غور کرنا ہے. اب مجھے اصل میں پتہ نہیں کہ ڈاکٹر زیرہ کا آج ہمارے ساتھ ہیں یا نہیں ہے، اگر ہیں تو میں ہیں ماشاء اللہ، تو میں معذرت چاہتا ہوں، ڈاکٹر زیرہ ڈیٹیل کافی چل رہی تھی، کالس بھی لے رہا تھا. آپ کنکلوڈ کی طرف میرا خیال ہے آپ کو ایسا اپنا بتائیں، اس ٹاپک کے بارے میں آپ کیا کہتے ہیں؟
دیکھیں ماشاء اللہ آپ نے بہت ساری چیزوں کو اس میں ڈسکس کر لیا، اور بنیادی طور پر خلاصہ تو یہی ہے کہ بڑے تو ریکور کر لیتے ہیں ریلیشن شپ کے حوالے سے بھی اور ذہن کے حوالے سے بھی، کیونکہ ظاہر ہے کہ یہ لائف ایکسپیرینس کے تھرو اس ٹروما کو آسانی سے برداشت کر سکتے ہیں، لیکن بچے جیسے آپ نے کہا کہ یہ نازک کلی ہوتے ہیں کہ جن کا کوئی تجربہ نہیں ہوتا، اور یہ ان کے لیے اتنا سگنیفیکنٹ ٹروما ہوتا ہے کہ بچپن سے لے کر جو ہے وہ یعنی کہ بڑھاپے تک اس کا اثر اور ان کے ذہن پر اس کا جو ہے وہ یہ داغ رہتا ہے، اور بالخصوص جو ہے وہ آگے چل کر مینٹل ہیلتھ پرابلمز، انگزائٹی، ڈپریشن، پاگل پن، اس میں پھر فیملی سیپریشن کا جو ہے ایک بہت بڑا کردار ہوتا ہے. اور بالخصوص جیسے دیکھیں ہمارے دین اسلام نے بھی ہماری رہنمائی فرمائی ہے، جیسے طلاق کے حوالے سے یقیناً یہ ناپسندیدہ کام ہے، لیکن جب یعنی کہ اس کو کرنا بھی پڑے تو اس کا بھی ایک طریقہ دیا گیا ہے کہ اس طریقے سے آپ لے کر چلیں. اس کے پیچھے یہی وجوہات ہیں کہ اکثر جو طلاق یافتہ والدین ہوتے ہیں ان کا ایک نہ ایک بچہ ضرور ہوتا ہے، اور یہ کافی سارے بچے 5 سال سے کم عمر کے ہوتے ہیں، کہ اگر آپ اس کو طریقے سے لے کر چلیں گے، بچوں کو سمجھائیں گے، بچوں سے بات کریں گے، تو یقیناً اس کا امپیکٹ، سائیکولوجیکل ٹروما کم امپیکٹ ہوگا. اور آخر میں اگر ایک بات میں ایڈ کروں، آپ نے اس کی طرف رہنمائی فرمائی، لیکن ہوتا یہ ہے کہ والدین پھر بچے کو اپنی طرف کرنے کی کوشش کرتے ہیں، باپ اپنی طرف اور ماں اپنی طرف، اور بچے کو اپوزٹ یعنی کہ ماں یا باپ کے حوالے سے اس کو نیگیٹو باتیں بتاتے ہیں یا ان سے ان کے حوالے سے پوچھتے ہیں. دیکھیں بچے کے دل میں تو فطری طور پر دونوں والدین کی، ماں باپ کی محبت موجود ہے، اور اس کے دل میں اگر یہ ہم نفرت ڈالنے کی کوشش کریں گے تو میں سمجھتا ہوں کہ یہ اچھا یہ طلاق والوں میں بھی ہوتا ہے اور غیر یعنی جو شادی شدہ ہیں ان میں بھی ہوتا ہے. تو یہ دونوں کو اس بات پر جو ہے وہ کرنا چاہیے کہ ماں باپ، ماں بچے کے دل میں باپ کی محبت ڈالے جو دین اسلام کی تعلیم ہے، اور باپ بچے کے دل میں ماں کی محبت ڈالے، اور انشاءاللہ اس کا اثر خود ہماری اپنی ذات پر بھی پڑے. تو یہ چند مضمون.
ماشاءاللہ کالز ہیں، بہت بہت شکریہ ڈاکٹر زیرک.
عمران انکل آپ دعا کریے کہ میرے بابا آ کے مجھے لے جائیں، مجھے اپنے بابا کی بہت یاد آتی، پتا نہیں وہ کیوں ہم سے ناراض ہے، بات بھی نہیں کرتے.
اللہ سے دعا کرتا ہوں بیٹا بابا آپ سے لے جائیں اور آپ سے پیار کریں اور آپ کی محرومی بیٹا دور ہو جائے. شاید آپ کے بابا سن رہے ہوں، دعا کرتے ہیں. آپ بھی آمین کہہ دیں ناظرین سارے. جتنے بھی محروم بچے ہیں، خالی ماں باپ محروم نہیں ہوتے، کئی بچے ہیں جو محروم ہیں اور ماں باپ کو احساس نہیں ہوتا، یا تو ماں کو احساس نہیں ہوتا یا باپ کو احساس نہیں ہوتا. اور شاید جب یاد آئے، جب آنکھ کھلے گی تو شاید لیٹ ہو چکے ہوں گے. جی کال دیں.
میں محمد احسان خان اٹک سٹی سے بات کر رہا ہوں. میں نگرانی شروع کا بہت بہت شکر گزار ہوں کہ ایک سسٹم کو اسٹارٹ کیا. آج کا جو سلسلہ ہے کہ طلاق کے بچے پر اثرات، اصل میں ہوتا ہے تو کس طریقے سے ہے کہ میاں بیوی جب سم ٹائم دونوں جاب والے بندے ہوتے ہیں، جیسے میں ہوں، میری مسز بھی ٹیچر ہیں، میں بھی ٹیچر ہوں، تو گھر کے کام کاج مل کر ہی کرنے ہوتے ہیں. سم ٹائم وہ بہت تھکی ہوتی ہیں، سم ٹائم میں بہت تھکا ہوتا ہوں، وہ ادارے کی پورے دن کی تھکن ہوتی ہے، وہ سم ٹائم چڑچڑا شو کر کے سامنے آ جاتی ہے، لڑائی جھگڑے کی طرف اختیار کر لیتی ہے، بچے سہم جاتے ہیں، اور سم ٹائم یو اس فرسٹریشن سے بچے شو کرتے ہیں آگے سے، اور آہستہ آہستہ بچوں کے اندر ویسے ہی چڑچڑا پن غصہ نظر آتا ہے، بار بار پر لڑنا جھگڑنا، دوسرے بچوں کو مارنا، یہ بھی ہوتا ہے، اور آہستہ آہستہ یہ چیز ان کے اندر پرمان چڑھتی ہے، اور جب بچے بڑے ہوتے ہیں تو وہ ایز اٹ از فرسٹریشن کے اندر اور مضبوط ترین ہوتی چلی جاتی ہے. تو کوشش کریں کہ میاں بیوی کو کچھ ایسی ٹپس مل جائے کہ وہ ایک دوسرے کو سننا شروع کر دیں، مل کر کام کرنا شروع کر دیں. دیکھیں گھر کے کام کا کہیں کسی جگہ پر آپ مجھے یہ بتا دینا کہ کہیں لکھا ہو کہ سارے کام عورت نہیں کرنے، سارے کام عورت نہیں کرنے، نہیں، دونوں مل جل کر کام کریں گے تو گھر زیادہ اچھے طریقے سے چلے گا، اور بچے کیونکہ دونوں بھی ہیں اور دونوں مل کر شفقت سے کام کریں اور بچوں کی جو تربیت ہے اس پر نظر رکھیں کہ کہیں خرابی نظر نہ آ جائے. جزاک اللہ خیر.
مل کر کام کرنا چاہیے گھر کا، لیکن مین ریسپانسبلٹی جو ڈسٹریبیوشن آف ورک ہے اس کو ضرور سمجھنا چاہیے کہ بیسیکلی جو ڈسٹریبیوشن ہے، وہ بہت نیٹ اینڈ کلین اور کلیئر ہے، بہت کلیئر ہے کہ وومین فار ہاؤس، آئی مین وومین فار انڈور، مین فار آؤٹ ڈور، بیسیکلی یہی ہے. اور اگر شریعت کی شرائط پوری کرتے ہوئے عورت اگر روزگار کے لیے باہر نکلتی ہے اور شریعت کے مطابق نکلتی ہے، اس کا نکلنا جائز ہے. شریعت تک جو اس کی شرائط لکھی گئی اسلام و دین میں 5 شرائط ہیں، उसका निकलना जायज है, लेकिन बेसिकली तो यही है ना कि वो अपने घर के सारे मामला को देखेगी और कोशिश करे कि मर्द ही रोजगार और ये आमदनी के सारे तरके मामला तो मर्द ही कर ले। लेकिन ज़ारे जब दोनों करते भी हैं तो फिर दोनों मिलकर घर को भी देखें, लेकिन बच्चा इग्नोर ना हो जाए ना। आप बच्चों के लिए कमा रहे हैं और बच्चा इग्नोर हो गया, और जब आप थके हारे आए और बच्चे को ही वो वक्त ही नहीं मिल रहा जो माँ बाप को वक्त देना चाहिए कि वो एक पोषण माँ देगी, जब बाप घर पर आ जाएगा तो फिर वालिद साहब थकन थोड़ा उतार के फिर बच्चे को वो चंद घंटे देंगे। तो बच्चा जब तक के दोनों के साथ एंगेज नहीं होगा और जितना टाइम उसको चाहिए उतना टाइम नहीं मिलेगा, यानी जमीन को जितना पानी चाहिए अगर उतना पानी ना मिला तो फिर जमीन से क्या उगेगा। तो बच्चे को एक सर्टन टाइम और सर्टन पीरियड माँ की तवज्जो और उसकी शफकत और रहमत का पानी चाहिए होता है, फिर इतना टाइम उसको वालिद साहब का टाइम चाहिए होता है और उसकी शफकत मोहब्बत और गाइडलाइन चाहिए होती है, और फिर दोनों को मिलकर कुछ काम करना पड़ता है। ये सब मिलजुल कर होता है तो ये नस्ल जो है ना, ये हमारी हमारी जो नस्लों की जो फसलें हैं इसको देकर आपकी आंखें ठंडी हो जाएंगी इंशाल्लाह। जी कॉल दें।
फैसल जफर अतारी फ्रॉम ब्लैकबर्न। हाजी साहब से गुजारिश है कि वो इस बात पे भी रोशनी डालें कि जिन फैमिलियों के अंदर तलाकें हो जाती हैं उसके बाद जो औलादों को मिलने नहीं दिया जाता पेरेंट्स के साथ, या स्पेशली इंग्लैंड में बाप के साथ नहीं मिलने दिया जाता, इसमें भी थोड़ी सी रोशनी डालें और समझाएं प्लीज।
इसमें शरई अहकाम है कि कब कब बाप मिल सकता है और इसको नहीं रोका जाएगा। इब्तदान तो वो माँ के पास बच्चा रहता है, लेकिन इस दौरान भी वालिद के हुकूक बाकी हैं, उनको सब पढ़ना और समझना पड़ेगा, ये जरूरी है। तो ये जो भी एक शरीयत, क्योंकि ना औरत जुल्म करे ना मर्द जुल्म करे, ना ननियाल ज्यादती करे ना ददियाल ज्यादती करे, हम सब शरीयत के पाबंद हैं। हमें अपने जज्बात और एहसासात को शरीयत का पाबंद करना है कि आपके जज्बात जो भी हों जो हुक्म शरीयत उस पर अमल करें। अब तो जो होना तो हो गया, अब बच्चे को क्यों हम डिस्टर्ब होने दें। जी
अब ये करनी थी, आज ही हमारे मोहल्ले में ये वाकया हुआ कि एक खामन ने अपनी बीवी को एक थप्पड़ मारा किसी बात पर, तो उसने अपने मेके फोन किया और वो गाड़ी लेके आए और उसे गांव के बाहर से बिठा कर ले गए हैं, और चार बच्चे हैं जो पीछे बेचारे रो रहे हैं और आओ बका कर रहे हैं। तो आपके इस बयान से बाखूबी हमें भी अंदाजा हो रहा है कि मियां बीवी गलतियां जो हैं बच्चों के लिए अजियत बन जाती हैं, तकलीफ का बायस बन जाती हैं। इस पर कुछ हम फरमाए, अल्लाह ताला आपको जज़ाए खैर अता फरमाए।
क्या कर सकते जज्बात में, मुझे तो आते ये समझ नहीं आता कि शोर मारता कैसे, थप्पड़ मार देते आते, क्यों मारते, ना मारे थप्पड़। जितनी सख्ती और जिस तरह की सख्ती करने की शोर को इजाजत दी है वो है, लेकिन सोचे यार मारते हैं आप यार, और बेदर्दी के साथ मारते हैं, और वो खुदा ना कद हो गया तो ये दोनों आपस में मिलाए ना खानदान वाले, उठाकर क्यों ले जाते हैं, घर से क्यों निकाल देते हैं, ये तो दुरुस्त नहीं है ना। अगर खुदा ना कद आपस में कुछ 19-20 हो गई, लड़ाई झगड़ा हो गया चलो अल्लाह ना करे, तो अब क्या यही है कि अलग कर दो, लड़ाई कर दो, दुश्मनियां ले लो और जनाब घुटने टिकवा दो, नाक रगड़वा दो और ये सब कर दो। यार शादी की थी, कोई मुकाबला थोड़ी क्या था कि तुम जीतोगे मैं हारूंगा, इतने समय तुम्हारे इतने पॉइंट हो गए मेरे इतने पॉइंट हो गए, कोई जीत हार के लिए कोई थोड़ी शादी करता है, शादी तो निभाने के लिए करता है। कोई शादी को कुछ निकाह के बाद कोई घर में कोई मुकाबले थोड़ी होते हैं कि यहाँ शौहर जीत गया या बीवी जीत गई। अरे शौहर के जीत में बीवी को अपनी जीत नजर आए, या बीवी की खुशी में शौहर को अपनी खुशी नजर आए, ऐसी मोहब्बतों के साथ रहे। अल्लाह आपकी मेरी दीन और ईमान की हिफाजत फरमाए, आपके मेरे और हम सबको रमजान की इस बरकत से, माह अशरा मगफरत की बरकत से अल्लाह आपके हमारे घरों को महफूज रखे, शर और फितनों से महफूज रखे, और बाहर की इधर उधर की बातें सुनकर अपने घर को तोड़ने के बजाय, और जो अगर आपस में लड़ रहे हैं तो लड़ने से पहले एक नजर अपने बच्चों को जरूर देख लीजिएगा, ये आपके बाग का फूल है, कहीं आप ही ना इसको रौन डालो, कहीं कोई कहने वाला ये कहता हुआ ना चला जाए कि दिल के फफोले जल उठे सीने के दाग से, इस घर को आग लग गई घर के चराग से। सल्लु अलल हबीब। صلی اللہ تعالی علی محمد.
میری آنے والی نسلیں تیرے